الحمدللہ رب العالمین والصلاة والسلام علی سید الانبیاء والمرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم والصلاة والسلام علیک یا رسول اللہ والصلاة والسلام علیک یا حبیب اللہ والصلاة والسلام علیک یا نبی اللہ وعلى آلك واصحابك يا نور الله. پیارے اور محترم اسلامی بھائیو، دار الافتاء اہل سنت سلسلہ لیے ہوئے ایک مرتبہ پھر حاضر ہیں. آج کا جو موضوع ہے، یعنی آج سے شروع ہونے والا موضوع، چند ہفتے اس کو انشاءاللہ ہم چلائیں گے، بہت ہی اہم موضوع ہے اور کئی لوگ سننے کے بعد ہو سکتا ہے کہ متوجہ بھی ہو جائیں اور اس کو ضرور سنیں، بلکہ ہو سکتا ہے کہ دوسروں کو سننے کی ترغیب بھی دلائیں. جی ہاں، آج کا جو ہمارا موضوع ہے وہ ہے وراثت، ترکہ، کہ جس کے متعلق لوگوں کو بہت زیادہ غلط فہمیاں بھی ہوتی ہیں، اور یہ سمجھیں کہ تقریباً گھروں کا ایک مسئلہ ہے کہ جہاں بھی کہیں انتقال ہوتا ہے اس کے بعد اس کے مسائل درپیش ہوتے ہیں. لیکن شریعت مطہرہ کے کیا اصول ہیں، کن اصولوں کے تحت وراثت یعنی ترکے کو تقسیم کیا جائے گا، اور اس کے کیا کیا شرعی احکام ہیں، اس سے متعلق اور کون کون سے احکام ہیں، انشاءاللہ آج کے سلسلے میں اور اسی طرح آئندہ جو ہفتوں میں یہ سلسلہ ہوگا اس میں بیان کرنے کی ہم کوشش کریں گے. آپ سے مدنی التجا ہے کہ آپ کے گھر میں یہ مسئلہ درپیش ہو یا نہ ہو، بہر صورت اس سلسلے کو غور سے سماعت فرمائیے. لیکن یاد رہے کہ اس سلسلے کے اندر ہم جو وراثت کے جو بنیادی اصول ہیں جو شریعت مطہرہ نے بیان کیے، انشاءاللہ ہم وہ بیان کرنے کی کوشش کریں گے. بقیہ آپ کے ہاں کتنے ورثہ ہیں، کس کا کتنا حصہ ہے، میرے فلاں عزیز انتقال کر گئے، اتنے بہن ہیں، اتنے بھائی ہیں، تو اب کیا ہوگا، تو یہ چیزیں اس سلسلے میں بیان نہیں کی جائیں گی. اس کے لیے آپ متعلقہ جو آپ کے قریبی دار الافتاء اہل سنت کی شاخ ہے یا کسی اور سنی مفتی صاحب سے رابطہ کیجئے گا، انشاءاللہ وہاں سے آپ کو شرعی رہنمائی حاصل ہوگی. کچھ نہ کچھ ہم یہ چیزیں بھی بیان کریں گے، لیکن بنیادی طور پر جو وراثت کے اصول ہیں، جو ضروری باتیں ہیں جن کا سیکھنا ضروری ہوتا ہے، وہ اس سلسلے کے اندر بیان کی جائیں گی. آپ ہمارے ساتھ رہیے، حصول برکت کے لیے درود پاک کی فضیلت سنتے ہیں. چنانچہ امیر اہل سنت دامت برکاتہم العالیہ اپنے رسالے ضیاء درود و سلام کے صفحہ نمبر 4 پر حدیث پاک نقل فرماتے ہیں، جس نے دن اور رات میں میری طرف شوق و محبت کی وجہ سے 3-3 مرتبہ درود پاک پڑھا، اللہ عز و جل پر حق ہے کہ وہ اس کے اس دن اور اس رات کے گناہ بخش دے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وآلہ وسلم. ضرور بڑا ہی اہم موضوع آج آپ نے منتخب فرمایا ہے، وراثت. اس کے حوالے سے جو بنیادی طور پر قرآن و حدیث میں احکام بیان کیے گئے ہیں وہ کیا ہیں، یعنی وراثت کے بارے میں قرآن و حدیث کیا فرماتے ہیں؟
الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم. جب کسی شخص کا انتقال ہوتا ہے تو اس نے جو اپنا مال چھوڑا ہوتا ہے اسے میراث وراثت کہتے ہیں، ترکہ کہتے ہیں.
ٹھیک ہے.
اور یہ وراثت یہ ایسا موضوع ہے کہ جس کے بارے میں تفصیلا قرآن مجید میں اس کے احکامات بیان ہوئے ہیں.
ٹھیک ہے.
سورۃ النساء میں بڑی تفصیل کے ساتھ اللہ تبارک تعالیٰ نے ہر ورثہ کے حصوں کا بیان کیا ہے.
ٹھیک ہے.
اور شروع میں یہ ارشاد فرمایا ہے کہ یوصیکم اللہ، کہ اللہ تبارک تعالیٰ تمہیں حکم دیتا ہے،
وصیت فرماتا ہے. سوال
یوصیکم اللہ فی اولادکم، تمہاری اولاد کے بارے میں اللہ تبارک تعالیٰ حکم دیتا ہے. تو اس کے بعد تفصیلا بیان کیا کہ بیٹے کا حصہ، بیٹی کا حصہ، ماں کا، والدین کا حصہ، شوہر کا حصہ، بیوی کا حصہ، بہن بھائیوں کا حصہ، تفصیلا بیان اللہ تبارک تعالیٰ نے فرمایا. یہ تفصیلا بیان فرمانے کے بعد اللہ تبارک تعالیٰ نے یہ ارشاد فرمایا کہ تلک حدود اللہ، کہ یہ اللہ تبارک تعالیٰ کی حدیں ہیں. ومن یطع اللہ ورسولہ، يدخله جنات تجري من تحتها الانهار خالدين فيها، کہ یہ اللہ تعالیٰ کی حدیں ہیں کہ جو اللہ اور اس کے رسول کی اطاعت کرے تو اللہ تبارک تعالیٰ اسے جنت میں داخل فرمائے گا کہ جس کے نیچے جو ہیں وہ نہریں بہتی ہیں۔ فرمایا آگے وذلک الفوز العظیم، اور یہی بڑی کامیابی ہے، یعنی جو ان اصولوں پر عمل کرے گا،
کام کر گزرنا بہت بڑی کام،
ہویا کہ یہ اللہ اور اس کے رسول کی فرما برداری ہے اور ان کے لیے جنت کی بشارت اللہ تبارک تعالیٰ نے دی ہے۔ اور جو اللہ کی حدود کی پاسداری نہیں کرے گا، یعنی وراثت تقسیم نہیں کرے گا، تو اس کے بارے میں اللہ تعالیٰ نے ارشاد فرمایا کہ وَمَن يَعْصِ اللَّهَ وَرَسُولَهُ وَيَتَعَدَّ حُدُودَهُ يُدْخِلْهُ نَارًا خَالِدًا فِيهَا وَلَهُ عَذَابٌ مُهِينٌ، اور جو اللہ اور اس کے رسول کی نافرمانی کرے اور اس کی حدوں سے گزر جائے تو اللہ تبارک تعالیٰ اسے آگ میں داخل کرے گا جس میں وہ ہمیشہ رہے گا، اور اس کے لیے رسوا کن عذاب ہے۔ یعنی اللہ تبارک تعالیٰ نے کہ اس کے بارے میں کہ جو ان اللہ تبارک تعالیٰ نے جو حدود بیان کیے ہیں اس کی پاسداری نہیں کرے گا تو وہ جہنم کا حقدار ٹھہرے گا۔ اسی طرح احادیث میں بھی اس کے بارے میں بڑی سخت تاکید آئی ہیں، جیسا کہ ایک حدیث پاک ہے کہ آپ علیہ الصلاۃ والسلام نے ارشاد فرمایا کہ من قطع میراث وارثه قطع اللہ میراثه من الجنہ یوم القیامہ، یعنی جو شخص اپنے وارث کی میراث کاٹے گا اللہ تبارک تعالیٰ قیامت کے دن جنت سے اس کی میراث کو کاٹ دے گا۔ اور وراثت تقسیم نہ کرنا، اس کے کئی نقصانات ہیں۔ سب سے بڑا یہ کہ ظلمن جو تقسیم نہیں کرتے،
ٹھیک ہے،
تو وہ اللہ اس کے رسول کے نافرمان ٹھہرے،
صحیح،
اور کسی کا مال ناحق دبا لینا، کسی وارث کا مال ناحق لے لینا، یہ اس شخص کے لیے مال حرام ہوا،
صحیح،
اور مال حرام کسی کا مال ناحق کھانا یہ کبیرہ گناہ ہے،
ٹھیک ہے،
اور مال حرام کھانے کے اپنے وبال ہیں کہ جو شخص مال حرام کھاتا ہے کہ جس کے پیٹ میں حرام کا لقمہ جاتا ہے تو اللہ اور اس کے رسول کی ناراضگی ہوتی ہے اور اس کا کوئی فرض اور کوئی نفل قبول نہیں ہوتا۔ فرمایا گیا کہ مفہوم ہے کہ اگر وہ صدقہ و خیرات بھی کرے گا تو اللہ تبارک تعالیٰ اس کے صدقہ و خیرات کو بھی قبول نہیں کرے گا، اس کی دعا کو بھی قبول نہیں کرے گا
جب تک تقسیم نہیں ہو رہا، یہ ظالم کہلائے گا۔
اگر جان بوجھ کے تقسیم نہیں کرتا، ورثہ کے مطالبے پر بھی،
ٹھیک ہے،
بعض صورتیں ایسی ہوتی ہیں کہ ورثہ راضی ہوتا ہے، ٹھیک ہے، بعد میں تقسیم کر
لیں گے،
لیکن بعض اوقات ایسا ہوتا ہے ورثہ تقسیم چاہ رہے ہیں لیکن وہ ظلمن تقسیم نہیں کر رہا اور قبضہ جمایا ہوا ہے،
یہ ٹال مٹول ہے یا پھر غلط تقسیم کا ارادہ ہے اس کا۔
اور اسی طرح جس طرح کسی کا مال ناحق دمانا، کسی کی زمین پر قبضہ کر لینا، اس کے بارے میں آیا کہ کوئی بالش پر زمین بھی کسی کی ناحق لے گا تو اللہ تبارک تعالیٰ ساتوں زمین کا توق اس کے گلے میں اس کو پہنائے گا، اس کو پہنایا جائے گا۔ تو اس طرح بڑی سخت وعیدیں آئی ہیں، تو اس لیے آج اس موضوع کو لیا گیا کہ ہمارے معاشرے میں ایسی بہت ساری مثالیں ہیں کہ جو ہم سنتے ہیں، کتابوں میں پڑھتے ہیں کہ زمانہ جہالیت میں ایسا ہوتا تھا کہ جو کفار ہوتے تھے، کہ جو طاقتور ہوتے تھے وہ تو قبضہ کر لیتے تھے،
ٹھیک،
اور عورتوں کو تو حصہ دیا ہی نہیں جاتا تھا۔
یہ زمانہ جہلیت سے،
زمانہ جہلیت سے، کہ بیویوں کو، بیٹیوں کو، بہنوں کو،
اور ابھی اس کا حصہ نظر آتا ہے آج بھی معاشرے،
اس کی مثالیں آج بھی نظر آتی ہیں،
ٹھیک ہے،
کہ بہن بیٹیوں کو حصہ نہیں دیا جاتا، اگر کسی بہن بیٹی اپنے حصے کا مطالبہ بھی کرتی ہے تو تان و تشنی کا وہ شکار ہوتی ہے، اس کو مخالف ہو جاتا ہے، حالانکہ وہ اپنا حق مانگ رہی ہوتی ہے۔ تو اس لیے وراثت تقسیم کرنا نہایت ہی ضروری ہے،
صحیح،
اور اس میں نہ تقسیم کرنے میں اتنی پیچیدگیاں آ جاتی ہیں بعض اوقات کہ ڈیلے کرتے رہتے ہیں، تو والد کا انتقال ہوا، کل والدہ کا ہو جاتا ہے، پھر کسی بیٹے کا ہو جاتا ہے، کسی بیٹی کا ہو جاتا ہے، وہ سلسلہ چلتا رہتا ہے،
پچھلے کی ہوئی نہیں اور آگے پھر وارث بن گئے،
تو اس طرح پیچیدگی یہ پیدا ہوتی رہتی ہے۔ تو جتنا جلد ہو سکے وراثت تقسیم کر لینا چاہیے، اور خاص کر جب ورثہ میں نابالغ ہوں،
ٹھیک،
تو اس میں تو نہایت ہی احتیاط کرنی ہے،
ٹھیک ہے،
उस मामले में इंशाल्लाह आगे चल के बयान करेंगे क्या
इंशाल्लाह
क्या इसमें बेहतियातियां होती हैं। तो जल्द से जल्द जो है शरी तरीके से मालूमात कर कर फतवा लेकर मुफ्ती साहब की रहनुमाई के साथ कि किसको क्या हिस्सा मिलेगा, किस तरीके से तकसीम किया जाएगा, तो उसको शरीयत के मुताबिक तकसीम किया जाए।
हजूर ये इरशाद फरमाए कि आम तौर पर जो लफ्ज सुनते हैं ना, अभी वालिद साहब का इंतकाल हो गया, उनकी विरासत तकसीम, तो क्या ये सिर्फ वालिद के इंतकाल पर होता है या कोई भी इंतकाल कर जाए, छोटा हो बड़ा हो बहन हो भाई हो, विरासत तकसीम होगी? या कॉन्सेप्ट जो समझ आता है वो माशरे में हम देखते हैं और जिसमें अगर कोई तकसीम का थोड़ा बहुत जहन होता भी है तो वो वालिद की विरासत है।
जी
अभी उसी वालिद साहब के बेटों में से कोई इंतकाल करिए, भाइयों में से बहनों में से कोई इंतकाल कर जाए घर के अंदर शादी से पहले या बाद में जब भी, और उसका भी कोई माल हो तो उसकी विरासत के मामला सुनने में बहुत कम आते हैं, तो क्या कॉन्सेप्ट क्या है शरीयत का?
देखें, किसी भी शख्स का इंतकाल हो,
छोटा बच्चा हो ना
जी
बालिग हो
जी
मिसाल के तौर
तो
पर,
उसकी मिल्कियत में जो भी माल के कहलाए जो माल छोड़ेगा
ठीक है ठीक
तो वो मिरास है, विरासत है,
है
तरका है, तो उसमें भी तकसीम होगी।
ठीक है
जिस तरह वालिद की जायदाद में तमाम औलाद का हक होता है,
सही
इसी तरह वालदा का इंतकाल हुआ, उनकी मिल्कियत में जो जायदाद जो जेवरात वगैरह थे उसकी भी शरी तकसीम होगी।
ठीक है
इसी तरह किसी भाई का इंतकाल हुआ या किसी बहन का इंतकाल हुआ, चाहे वो शादीशुदा हो या ना
ना
हो,
हो ठीक है,
हत्ता के छोटे बच्चे का भी इंतकाल हुआ
चंद दिन का पैदा हुआ उसको तोहफे मिल
और
गए
उसकी
कहा
मिल्कियत
मिले,
में कोई
कई
चीजें
दफा
आ गईं,
जायदादें लगा देते हैं लोग, पैदा होते
बिल्कुल
ही लोग
जी,
जायदादें नाम लगा
तो
देते हैं।
ऐसी सूरत में अब उस बच्चे का भी इंतकाल हुआ तो उसमें भी विरासत, उसके माल में विरासत तकसीम होगी। उसके वालदेन वालिद ना हो तो भाई बहन इस तरह
ठीक है
हिस्सेदार होते हैं। तो अलगर्ज किसी शख्स का भी इंतकाल हुआ, बाजों का
ठीक है,
ऐसा भी होता है कि जिसके वरासा लोगों को मालूम नहीं
पता
होते,
ही नहीं होते, अजनबी शख्स है कोई लोग
मोहल्ले
वो
में रह
जान,
रहा होता है, पड़ोस में रह रहा
ठीक
होता
है
है,
ठीक
लेकिन वरासा का नहीं मालूम होता। ऐसे भी
है
केस आते हैं दारुल
ठीक
इफ्ता
है
में, तो हम फिर यही कहते हैं कि वरासा को तलाश कर।
ठीक है
खैर, पर जब मालूम करते हैं तो कोई ना कोई
निकल
वारिस
आता है
निकल आते हैं, तो वो पूछने ही आते हैं कि भाई इनका कोई वारिस नहीं है, हम इनके जायदाद कहीं वक्फ कर दें, किसी मस्जिद मदरसे में दे दें।
ठीक
तो हम
ठीक
यही कहते हैं कि जब तक तमाम वरासा की रजामंदी नहीं होगी, इस पर अमल नहीं
ठीक
हो सकता, कि
ठीक
वरासा का हक है,
ठीक है ठीक
हम किसी वारिस के हक को खत्म नहीं किया जा सकता।
है
तो तलाश व बसियार के बाद जो है वो रसा मिल जाते हैं और
ठीक है
उनको
ठीक
उनके हिस्से मिल जाते हैं। तो अलगर्ज
है
ये किसी शख्स का भी इंतकाल हो, बड़ा हो या छोटा हो, और उसकी मिल्कियत में जो भी माल होगा वो विरासत में तकसीम होगा।
ठीक है। तो ये तरतीब क्या है, यानी माल है अब विरासत में तकसीम होगा, तो क्या सिर्फ विरासत में तकसीम कर दें या कोई और भी इससे मुतालिका अहवाल है कि ये भी करना है ये भी करना है और उसके बाद विरासत में तकसीम करना है?
देखें, इसके अहकाम शरीयत ने बयान किए
ठीक
हैं
है
कि सबसे पहले उसके माल से तजहीज व तकफीन की जाएगी,
तजहीज़ और तकफीन यानी उसके
यानी कफन
कफन
दफन के
कफन
मामले किए
फ्यूनरल
जाएंगे।
ठीक है
तो तजहीज व तकफीन के बाद, यानी
ठीक
कफन
है
दफन के मामले के बाद,
ठीक है
यानी अगर किसी शख्स का इंतकाल हुआ किसी मर्द का और उसने माल छोड़ा है, तो उसके माल से सबसे पहले सुन्नत के मुताबिक कफन दफन के मामले होंगे।
उसी के माल से करने,
उसी के
खुद नहीं
माल
कर सकते हम अपनी तरफ
खुद
से?
भी कर सकते हैं, वो
ठीक है
रसा भी कोई अजनबी करना चाहे वो भी कर सकता
अगर
है,
कोई नहीं है तो फिर उसके माल
उसके
से
माल
सबसे
से
पहले ये
किया
काम
जाए।
किया जाएगा।
फिर जो माल बचेगा दूसरे नंबर पर, उस पर जितने भी जितना भी कर्ज था वो अदा
ठीक
किया जाएगा,
ठीक
और
ठीक
इस कर्ज में बीवी का मेहर भी शामिल होता है।
अच्छा
अगर उसने अपनी जोजा का
हक महर अदा
हक
नहीं
महर
किया
अदा नहीं किया तो उसके माल से वो अदा किया
ठीक
जाएगा।
है
इसी तरह दीगर जितने भी कर्ज हैं, देन
ठीक
हैं,
है
वो अदा किए जाएंगे। फिर कर्ज अदा करने के बाद जो माल बचे, तीसरे नंबर पर फिर वसीयत पर अमल किया जाएगा कि अगर मरहूम ने अपनी जिंदगी में कोई जायज वसीयत की हो तो वो उसके माल से 1/3 तिहाई
ठीक
माल के
है ठीक
से अदा की जाएगी।
है
उसके बाद अगर कोई माल बचता है तो ऐसी सूरत में जो है वो फिर वरासा की
अब
में
ये
तकसीम
चौथे
होगी, यानी
नंबर
चौथे
पे
नंबर पर।
ठीक है
बाजों का ऐसा भी हो सकता है कि सारा का सारा माल कर्ज में चला जाए,
पहले ही खत्म हो जाए
पहले ही खत्म हो जाए,
ठीक है, वरासा
कोई
की
माल
जरूरत
बचे ही नहीं।
ठीक है ठीक
तो सबसे पहले तजहीज व तकफीन, यानी सुन्नत के मुताबिक कफन दफन।
है
ये सिर्फ कफन दफन की बात हो रही है, इसमें सोयम का खाना, 40वां बरसी
ये कुछ भी
वगैरह
शामिल
ये
नहीं,
कुछ शामिल नहीं है।
यानी
सुन्नत के
कबर के
मुताबिक
मामलात या कफन
जी, सुन्नत के मुताबिक
खरीदना या
कफन बिना दिया और
ठीक है
कबर के जो अखराजात हैं
ठीक है
वो।
ठीक है
उसके बाद कर्ज की अदायगी, फिर
सही ठीक
जायज वसीयत की हो तो तिहाई माल से उस पर
है
अमल किया जाएगा।
ठीक है ठीक
और चौथे नंबर पर जो है वो अगर माल बचता है बकिया
है।
माल, तो वो वरसा में जो है उनके हिस्सों के मुताबिक तकसीम किया जाएगा। ये
अब
तरतीब, ये अहकाम शरीयत ने बयान
वो
फरमाए।
राबता किससे करें? देखिए तकसीम करते हैं लोग ना, लेकिन वो मुख्तलिफ जगहों पर जा रहे होते हैं, बाज दफा खुद ही फैसला कर लिया जाता है बाज दफ़ा किसी बड़े बूढ़े से बात कर ली जाती है, बाज दफ़ा किसी वकील से रब्ता किया जाता है। तो जैसा कि आपने शुरू में फरमाया कि कुरान और हदीस में सब कुछ बयान किया गया है, तो क्या खुद ही खोल कर हम फैसला कर पाएंगे? लोगों में इतनी इस्तेदाद आप समझते हैं कि वो अपने हिस्से खुद ही निकाल लेंगे और उसके बाद, या इसका कोई तरीका कार है?
देखें, विरासत को आधा इल्म कहा गया है
आधा इल्म, ठीक है,
और बाकायदा ये मजमून दर्स निज़ामी में पढ़ाया
ठीक
जाता
है,
है,
सब्जेक्ट
आलिम
है,
कोर्स में सब्जेक्ट
ठीक
है, पढ़ाया जाता है। तो इस तरह जो है हर कोई सिर्फ देखकर कुरान पाक में देखकर अखज नहीं कर
या किसी
सकता अपने
और के
मसले
घर
को,
में देखा तो उसको क्यास करके अपने
नहीं।
ऊपर, ठीक
तो
है,
इसके लिए जरूरी है कि जैसे कुरान में हुक्म है कि फसअलू अहल जिक्री इन कुंतुम ला तालमून, कि अगर तुम नहीं जानते तो अहले इनसे सवाल करो।
ठीक
तो
है,
कोई आलिम दीन हो, मुफ्ती साहब हो, तो उनके पास जाएं, उनको अपना मसला बताएं,
ठीक है,
और मसला भी पूरी तफसील से बताया
कोई
जाए,
चीज छुपाए ना,
छुपाएं।
ठीक है,
उमूमी तौर पे छुपाना बालों का जानबूझकर नहीं होता, लाइल्मी की बिना पर
यानी
भी
उनको
होता है।
बताना नहीं आ रहा होता कि बताना कैसे,
वो सिर्फ ये समझ रहे होते हैं कि भाई हम बेटे बेटी ही वारिस हैं,
ठीक है,
हालांकि और भी वरासा होते हैं, वालदेन भी वरासा होते
ठीक है,
हैं। तो अव्वलन जो है वो ये देखा जाता है कि जिस शख्स की विरासत तकसीम कर रहे हैं उसका इंतकाल कब हुआ, अव्वलन सवाल ये होता है।
ठीक है,
अच्छा, फिर ये पूछा जाता है, अब बताइए कि उनके इंतकाल के वक्त कौन कौन हयात थे, उनका
ठीक है,
असल वारिस वही होते हैं,
ठीक है,
अगर से बाद में इंतकाल कर गए हो, तो उस वक्त बालों का दादा दादी में से कोई हयात होते हैं तो उनका
ठीक
भी
है,
हिस्सा निकल आता
ठीक
है, तो
है,
इस तरह कई वरसा बन जाते हैं। तो
ठीक
पूरी
है,
तफसील बताई जाए और फिर उसके मुताबिक वरसा की तफसील बता दी, या किसका इंतकाल हुआ, कब हुआ, उसकी तरतीब बता दी, उसके आगे वरसा है वो बता दिया, तो उसका भी शरीफ फतवा लिया जाए,
ठीक है,
या अगर वो जमानी बताना चाहिए, समझना चाहें जमानी, इस तरह जो है रहनुमाई लेकर ही तकसीम की जाए,
ठीक है,
अपनी समझ के मुताबिक ये तकसीम ना की जाए, क्योंकि इसमें जो है जाहिर है वो गलती होगी। अगर
ठीक
कयास
है,
करेंगे फलां जगह इस तरह तकसीम हुआ था, हम भी इस तरह तकसीम करें,
ठीक है,
तो ये फिर गलती पर आ जाएंगे।
ठीक
तो
है, ठीक
लिहाजा हर घर का जो मसला है
है,
वो मुख्तलिफ होता है तकरीबन, तो
ठीक है,
लिहाजा वो मुफ्ती साहब को बताकर तफसील के साथ फिर शरीर नुमाई लेकर तकसीम करें,
इन वरसा के बदलने से कमी बेशी हो
कमी
जाती
बेशी
है,
हो जाती
किसी
है।
का हिस्सा कुछ होता है, कभी कुछ होता
जी
है।
जी
तो आपके अल्फाज से पता चलता है कि उस वक्त कौन हयात है, इसका मतलब है कि लोग देर से पूछते हैं उमूमन, ठीक
उमूमी तौर पर ऐसे ही होता है। जैसे मैं आप एक को मिसाल दे देता हूँ,
है,
अब एक शख्स हमारे पास आया, मुफ्ती साहब ये इतनी रकम है,
ठीक
हम
है,
इतने भाई इतनी बहनें तकसीम कर रहे हैं।
ठीक है,
अच्छा हजरत, ये बताइए कि आपके वालिद साहब का इंतकाल कब हुआ?
ठीक है,
वो 1990 में हुआ
अच्छा
था।
1990 में हुआ था,
अच्छा
2017 में आ रहा,
अच्छा ये बताइए कि उस वक्त आपके दादा दादी में से कोई हयात थे? हाँ, दादा का तो इंतकाल हो गया था, हाँ दादी हयात थी,
ठीक है,
बाद में वो भी इंतकाल कर गए।
ठीक है,
फिर हमारी वालदा का इंतकाल हुआ,
वो भी थी उस वक्त,
और वालदा, हाँ वालदा के इंतकाल के वक्त भी नाना नाना तो इंतकाल कर गए, नानी हयात थी
ठीक
बिल्कुल,
है,
बाद में वो भी इंतकाल कर गए।
ठीक है,
फिर मसला ये आता है असल में, फिर हम उनको समझाते हैं कि वारिस यहाँ सिर्फ आप लोग नहीं और भी हैं। वो
पहले
कैसे?
जो इंतकाल करके वो भी थे, ठीक
क्योंकि जिस वक्त आपके वालिद का इंतकाल हुआ था उस वक्त उनकी वालदा यानी आपकी दादी हयात थी, और वालदेन का हिस्सा कुरान में बयान हुआ है,
है,
छठा हिस्सा होता है इस सूरत में औलाद की मौजूदगी, तो छठा हिस्सा हुआ,
ठीक है,
तो छठा हिस्सा उनको मिलेगा। वो इंतकाल कर गई दादी,
ठीक है,
तो उनका छठा हिस्सा कहाँ जाएगा? वो उनकी औलाद यानी इनके चचाओं फुफियों में
ठीक
जाएगा।
है,
इसी तरह नानी हयात थी, वालदा के हिस्से में से नानी का हिस्सा निकला छठा,
ठीक है,
वो उनकी औलाद यानी मामों और खालाओं में जाएगी। तो वो
ठीक
सर
है,
पटा जाते हैं कि हजरत, बाजू का हुज्जत भी करते हैं
ये क्या है,
कि ये क्या, कि ये
अच्छा भला हम
नहीं,
पूछने आए थे तो आपने कहाँ फंसा
कह रहे
दिया,
ये नहीं, हमारे दादा की कोई जायदाद नहीं है, हमारे नाना की कोई
ठीक है,
जायदाद
ठीक
नहीं है, आप कैसी बात कर रहे हैं? हम
है,
समझाते हैं नहीं है, आपके वालिद की ही जायदाद है,
लेकिन अब वो
लेकिन आपकी
वरासा,
दादी हयात थी,
ठीक है,
तो कुरान में के मुताबिक जो है आपकी दादी का हिस्सा
ठीक है,
वालदा होने की हैसियत से छठा हिस्सा है,
ठीक
वो
है,
कहाँ जाएगा? वो इंतकाल करेंगे तो उनकी औलाद को जाएगा।
ठीक है,
तो इस तरह अगर तफसील से समझाया जाए,
अच्छा
बालों का हम कुरान खोल के भी समझा देते हैं कि देखें यह आयत मुबारक आई है, तो उनको भी समझ में आ
ठीक
जाती
है,
है। लेकिन अब परेशानी ये तो समझ लेते हैं, फतवा लेकर जाते हैं तो आगे
लोगों को समझाना
वो
मुश्किल,
समझाना मुश्किल हो
ये
जाता है।
क्या हो गया भाई,
भाई ये क्या, भाई तुम तो पूछने गए थे भाई बहनों का हिस्सा, ये चचाओं फुफियों को कहां से हिस्सा मिल गया?
हालांकि आमतौर पर होता है कि इनका नहीं
हाँ
है,
बिल्कुल, वो ये समझ रहे, जब हमारे वालिद की जायदाद तो चचा फुफियों में कैसे
कहाँ
चला
से आ रहे
जाएगा?
वो, ठीक ठीक
वो असल में इसी सूरत में जाता है।
ठीक है,
हाँ, अगर दादा दादी का पहले इंतकाल हो गया तो फिर
ठीक है,
ठीक है, इन्हीं
अच्छा
को
बाज
मिलेगा।
दफा तो आप ये भी पूछते होंगे कि वालिद साहब को कहाँ से मिला, उससे भी पीछे बाज दफा,
अव्वलन तो ये सवाल करते हैं कि विरासत किसकी तकसीम कर रहे हैं,
ठीक,
तो अगर बोलेंगे वालिद दादा की विरासत, तो फिर हम दादा से चलते हैं,
यानी तो बहुत लंबा।
जी जी,
और फिर वो जितने होते हैं इंतकाल, उनको भी फिर आप पेश नजर रखते होंगे।
बिल्कुल, तरतीब कब किसका कब इंतकाल हुआ, तारीख वगैरह भी पूछ लेते हैं। उसको नहीं पता होता तो वो अपने दीगर वरसा से मालूम करके बता देता है। ये पेचीदगियां आती हैं,
ठीक है।
तो इसलिए शुरू में कहा था कि जितना जल्द होगा तो आसानी रहेगी, वरना पेचीदगियां बढ़ेंगी। आज आपका जहन है,
ठीक है,
आपका मजहबी जहन है, ठीक है, हम तकसीम कर लेंगे, कल आपकी औलाद का भी ऐसा जहन हो, ये जरूरी नहीं।
ठीक,
तो माशरे में सबको पता है, हालात देखते हैं कि शरी तकसीम नहीं हो पाती और हकदार को उनका हक नहीं मिल रहा होता। बाजू का ऐसे मजबूर होते हैं और उनके घर में फाके पड़े होते हैं,
जायदाद देखें तो
मकरूज होते हैं, लेकिन उनको कोई
खा जाते हैं, लोग
खा जाते हैं, उनका हिस्सा नहीं देते।
अल्लाह ताला हिफाजत फरमाए। और ये आखिरी जो सवाल किया है, ये सिर्फ अहमियत बयान करने के लिए किया था कि कहाँ तक बात जाती है। ऐसा नहीं है कि किसी बड़े बूढ़े से पूछ लेंगे, किसी आम आदमी से पूछ लेंगे, या किसी और के यहाँ ऐसा हुआ तो उसके मसले को देख कर अपने मसले को कयास कर लेंगे तो हमारा मसला हल हो जाएगा, ऐसा नहीं हो सकता। कितनी कॉम्प्लिकेशन है, कहाँ तक जाना पड़ता है, क्या क्या सवालात किए जा सकते हैं। और ये जो दो तीन सवाल मुफ्ती साहब ने बताए, सिर्फ यही नहीं, पता नहीं क्या क्या सवालात होते होंगे। तो इसलिए जब भी किसी का इंतकाल हो, और पहले भी अगर किसी के घर में इंतकाल हो चुका हुआ है, तो मेरा नाकिस मशवरा है कि मुफ्तियान इकराम से राबता कर लीजिए और विरासत के हवाले से मालूमात ले लीजिए। और मुफ्ती साहब, ऐसा तो नहीं कि बाज दफा होता ना कि जायदादें होती, जैसे मकान दुकानें, तब लोग समझते होंगे कि विरासत तकसीम करनी है, छोटी मोटी चीजों पर भी तो विरासत बनेगी।
बिल्कुल, आपने अच्छा सवाल किया। हद तक नहीं, छोटी से छोटी चीज,
ठीक है,
चाहे मरहूम की चप्पल हो,
अच्छा,
उसके कपड़े हो,
उसको काटेंगे क्या?
अब होता क्या है कि कोई एक जो है वो सदका कर देता है, गरीबों को दे देता है,
कपड़े दे देते हैं, उमूमन देखे
दे देते हैं,
कपड़े बांट देते हैं।
लेकिन इसमें भी ये जरूरी है कि तमाम के तमाम वरसा जो कि आकिल बालिग हों, तो उनकी रिजामंदी से दी जाए, क्योंकि एक कपड़े में भी तमाम वारिसों का हक हो गया,
ठीक है,
जूती में भी तमाम वारिसों का हक हो गया,
ठीक है,
इसी तरह घर के बर्तन सामान वगैरह जो जो मरहूम की मिल्कियत में था, हर हर चीज में वरसा का हक है, और वरसा की इजाजत से ही जो है वो सदका और खैरात किया जा सकता है, उसके अलावा नहीं।
ठीक है, उम्मीद है कि आपको बुनियादी कॉन्सेप्ट थोड़ा क्लियर हुआ होगा, लेकिन अभी बहुत सारे सवालात हैं जो आपके जहनों में आ रहे होंगे और हमारे पास मौजूद भी हैं। इंशाल्लाह हम इसको शामिल करेंगे, लेकिन आपको हमारे जो सिलसिले हैं मुसलसल देखने पड़ेंगे। आपकी बहुत सारी कॉल्स हमारे पास आ चुकी हैं, मैसेजेस भी इस हवाले से आ रहे हैं, वीडियो सवालात भी मौजूद हैं। शुरू में हम इंशाल्लाह वीडियो सवालात अपने सिलसिले का हिस्सा बनाते हैं। ये पहला सवाल सुनाइए।
मेरा मुफ्ती साहब से ये सवाल है कि बेटियों का हिस्सा कितना होता है? हमने बड़ों से सुन रखा है कि रुपए में सराहना बेटियों का हिस्सा है, क्या ये दुरुस्त है?
हाँ जी, अब ये हमारा मुआशरती जो है कॉन्सेप्ट, वो भी सवालात में वाजे होगा।
बिल्कुल, ये बहुत अच्छा उन्होंने सवाल किया, ये बहुत आम है, वाकई बहुत मशहूर है कि रुपए में चार आने ये बेटियों का है, बारह आने बेटों का है,
ठीक है।
हालांकि कुरान मजीद में जो इशार हुआ वो ये है कि यूसीकुमुल्लाहु फी औलादिकुम लिज़्ज़करी मिस्लु हज़्ज़िल उन्सैयैन,
ठीक
है। अल्लाह तबारक तआला तुम्हारी औलाद के बारे में यह हुक्म इरशाद फरमाता है कि बेटे का हिस्सा दो बेटियों के बराबर है,
ठीक है,
यानी जितना हिस्सा दो बेटियों को मिलेगा उतना एक बेटे को मिलेगा,
ठीक है।
इसको आसान लफ्जों में कहें कि बेटे के दो हिस्से होंगे, बेटी का एक हिस्सा होगा, यानी जितना हिस्सा बेटे को उसमें आएगा, यानी जितनी रकम आ रही है 2 लाख रुपए बेटे को मिल रहे हैं, तो उससे आधा 1 लाख रुपए जो है बेटी को मिलेगा। ये कुरान पाक का हुक्म है,
ठीक है,
तो हमने अल्लाह तबारक तआला के हुक्म को मानना है। बाजों का हुज्जत करते हैं लोग, हम तो ये सुनते हुए आ रहे हैं,
हम
आयते वर्क बताते हैं, देखें वो तो ठीक है, बड़ों की जो बातें होती हैं हर बातें दुरुस्त भी नहीं होती,
सही,
तो वो उन्होंने भी अपने किसी से सुना होता है, तो ये बात बिल्कुल गलत है कि रुपए में चार आने बेटियों का होता है, बल्कि आधा होता है, जितना बेटे को मिलेगा उससे आधा बेटी को मिलेगा,
ठीक है। लेकिन दीगर वरसा को भी हम देखेंगे, यानी ये आपने एक बुनियादी चीज,
दीगर वरसा को देने के बाद, यानी बेटा बेटी हो ना, उसूल यही, यानी जितनी रकम बचेगी दीगर को देने के
बाद का फिर ये मामला
दो एक का हिसाब ही होगा, यानी बेटे को दो मिलेंगे, बेटी को एक मिलेगा।
जी, एक और वीडियो सवाल सुनाइए।
मुफ्ती साहब से ये सवाल है कि सुतेले बहन भाइयों का भी विरासत में हिस्सा होता है?
सुतेले बहन भाई उन्होंने कहा, देखिए आप सुतेले बहन भाई तो कईयों को कहते हैं, माँ की तरफ जैसे माँ शरीक जिसको भाई कहते हैं,
ठीक है,
ماں شریک بھائی بہنوں کا بھی حصہ ہوتا ہے، یعنی
ماں
والدہ
شریک
ایک
یعنی
ہوتی
والدہ
ہیں،
کی پہلے ان کا شادی کہیں اور تھی، یوں
والدہ ایک ہوتی ہیں، والد الگ الگ ہوتا ہے،
ٹھیک ہے
ٹھیک ہے، اس کو ماں شریک کہتے ہیں،
ٹھیک ہے،
تو ان کا بھی حصہ قرآن میں بیان ہوا ہے،
ٹھیک ہے
ٹھیک ہے۔ اسی طرح باپ شریک بھائی ہوتے ہیں، یعنی والدہ تو الگ الگ ہوتی ہیں، والد ایک ہوتے ہیں،
ٹھیک ہے،
تو باپ شریک بھائی بھی حصے دار ہوتے ہیں، اور جو دونوں طرف سے ایک ہی ہوں، یعنی سگے ہیں، ان کا تو ہے ہی، اور جو دونوں طرف سے نہ ہو، نہ باپ شریک ہوں نہ ماں شریک ہوں، تو ان کا حصہ نہیں ہے،
ٹھیک ہے۔
تو جو ان سوتیلے بھائی بہنوں کا بھی جو حصہ ہے، اس کی بھی کچھ شرائط ہیں کہ کن صورت میں ان کو حصہ ملے گا، کن صورتوں میں نہیں ملے گا۔ الغرض یہ ہے کہ سگے بھائی، ماں شریک بھائی اور باپ شریک بھائی بہنوں کا حصہ ہوتا ہے،
ٹھیک ہے۔ یہ کب ہوتا ہے یہ پوچھنے پر ہی
جی
انشاءاللہ جب آپ سارے وہ رسا بتائیں گے تو پھر بتایا جائے گا کب۔
ایک تو یہ اصول یہ بتا دوں، جب اولاد ہوگی تو پھر تو بھائی بہنوں کو حصہ نہیں ملے گا،
اصل اولاد موجود ہے تو اس وقت نہیں ملے گا،
اولاد میں بیٹا بھی ہو،
اچھا
اگر صرف بیٹیاں ہوں
ٹھیک ہے
تو پھر وراثت آگے چلی جاتی ہے۔ اگر 20 سال کے تو پہ کسی شخص کا انتقال ہوا، اس کے بیٹے ہیں،
ٹھیک ہے،
تو بیٹوں کی موجودگی میں بھائی بہنوں کو حصہ نہیں ملتا۔ اسی طرح چلے بیٹے نہ ہو لیکن والد زندہ ہوں، مرحوم کے والد زندہ ہوں، تو کسی بھی بھائی بہنوں کو حصہ نہیں ملتا۔ تو یہ ایک اصول بتایا،
ٹھیک ہے،
ورنہ ہر ایک کی تفصیل الگ الگ ہوگی، تو لہذا اب کسی کے اس طرح کے معاملات ہوں، اولاد نہ ہو، سوتیلے بھائی بہن ہو، اور سوتیلے بھائی بہنوں میں بھی مقدم کون ہوگا، پہلے کس کو دیا جائے گا، کس کی موجودگی میں کون محروم ہوتا ہے، یہ الگ تفصیل ہے،
ٹھیک ہے۔ اس کی تفصیلات کے لیے مفتیان اکرام سے ہی رابطہ کیا جائے، ایک آڈیو سوال اپنے سلسلے کا حصہ بناتے ہیں، جی سنائیے۔
میرا نام محمد اشتیاق اطاری ہے، میں سردار آباد سے بات کر رہا ہوں۔ میرا مسئلہ یہ ہے کہ اگر والد زندہ ہو اور اپنے مکل اولاد میں اپنا مال تقسیم کرنا چاہے تو وہ کس طرح اپنا مال تقسیم کرے گا؟ آیا کہ اولاد اس میں والد کے مال سے مطالبہ کر سکتی ہے یا نہیں؟ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
اگر زندگی میں مطالبہ ہوتا ہے والد صاحب سے یہ ہمارا حصہ دے دیں،
جی جی،
تو اب وہ حصہ دینا چاہے تو اس کا طریقہ کار کیا ہے؟
دیکھیں، اگر تو والد صاحب اپنی خوشی سے، اپنی رضا سے، بغیر کسی جبر کے، اپنی رضا مندی سے تقسیم کرنا چاہ رہے ہیں، تو اولاً یہ سمجھ لیں کہ یہ تقسیم، یہ وراثت نہیں ہے، وراثت تو مرنے کے بعد ہوتی ہے،
ٹھیک ہے،
تو یہ اپنی زندگی میں جو دینا چاہ رہے ہیں یہ ان کی طرف سے گفٹ ہوگا اپنی اولاد،
ٹھیک ہے،
اور اولاد کو دینے کے بارے میں تفصیل یہ ہے کہ افضل یہ ہے کہ تمام بیٹے بیٹیوں کو برابر دیا جائے،
زندگی میں
زندگی
زندہ
میں
ہے وہ
برابر دیا جائے، البتہ کسی کو دینی کوئی فضیلت حاصل ہے تو اس صورت میں زیادہ دے سکتا ہے، ورنہ جو ہے افضل یہ ہے کہ تمام بیٹے بیٹیوں کو برابر دیا جائے،
ٹھیک۔
پھر انہوں نے سوال کیا کہ اولاد جو ہے مطالبہ کر سکتی ہے،
ٹھیک ہے،
اولاد بالکل مطالبہ نہیں کر سکتی،
نہیں کر سکتی،
خاص طور پہ اس صورت میں کہ جب ان کے مطالبے کی وجہ سے والدین کو اذیت ہو، اور عموماً اذیت ہوتی ہے،
ٹھیک ہے،
والدین ہمارے پاس دار الافتاء اہل سنت میں آتے ہیں، کئی والدین ایسے ہیں میرا مشاہدہ ہے کہ روتے ہیں بیچارے، اول ان کے ذہن میں یہ ہوتا ہے کہ کہیں ہم نے تو چلے جانا ہے، کہیں ایسا نہ ہو اگر ہم نے تقسیم نہ کیا کہیں ہماری پکڑ نہ ہو جائے، تو ان کو اولن سمجھاتے ہیں کہ آپ کی کوئی پکڑ نہیں ہے، زندگی میں کسی کو کچھ نہ دیں،
ٹھیک،
آپ کی کوئی پکڑ نہیں، کوئی گناہ نہیں ہے،
ٹھیک ہے،
وہ بعد میں جس کی جو وراثت اس کو ملنی ہے،
اللہ کا اصول ہے، اس پر عمل کیا جائے گا۔
تو کوئی ایک بیٹا اس طرح کا یا کوئی مطالبہ کر رہا ہوتا ہے، ضد کر رہا ہوتا ہے، مجبور ہو جاتے ہیں،
ٹھیک ہے،
اس طرح کا مطالبہ یہ تو سراسر حرام ہے،
ٹھیک ہے،
جو والدین کے لیے اذیت کا باعث بنے، تو ایسے میں تو پھر مشورہ دیتا ہوں کہ ایسے کو دینا ہی نہیں چاہیے
زندگی میں،
جو زندگی میں اس طرح کی تنگ کر رہے ہیں، پریشان کر رہے ہیں، تو ان کو دینا ہی نہیں چاہیے،
ٹھیک ہے۔
خیر وہ پھر بھی مجبوراً بالوں کا جھگڑے کو، فساد کو ختم کرنے کے لیے وہ کرنا چاہ رہے ہوتے ہیں، تو ایسی صورت میں اپنی خوشی سے، رضامندی سے کر رہے ہیں، تو افضل یہ ہے کہ تمام بیٹے بیٹیوں کو برابر دیا جائے،
ٹھیک ہے۔ ایک میسج بھی ہمارے پاس موجود ہے، اگر وراثت میں کوئی بھائی نہیں ہے، یعنی بیٹا نہیں ہے مرنے والے کا، تو سسٹر یعنی اس کی بیٹی شادی شدہ ہو تو کیا وراثت میں اس کو حصہ ملے گا؟ یعنی بیٹی ہے، بیٹا نہیں ہے اور اس کی بھی شادی ہو چکی ہے، اب
دیکھیں پہلی بات تو یہ ہے کہ وراثت میں یہ نہیں دیکھا جاتا شادی شدہ ہے یا شادی شدہ نہیں،
ٹھیک ہے،
بعض لوگ یہ سمجھتے ہیں کہ جو شادی شدہ نہیں ہے ان کا پہلے شادی کا خرچ نکلے گا،
صحیح،
اور پھر حصہ ملے گا، ایسا کچھ
نہیں ہے،
شادی شدہ کو بھی اتنا حصہ ملنا ہے جتنا غیر شادی شدہ کو ملنا ہے،
ٹھیک ہے۔
اب کسی کا بیٹا نہیں ہے، صرف بیٹی ہے، قرآن میں بیان ہوا صرف اگر ایک بیٹی ہو، بیٹا نہ ہو، تو اس کو کل مال کا نصف حصہ ملتا ہے، آدھا حصہ ملتا ہے، اگر دو یا دو سے زیادہ بیٹیاں ہوں تو اس صورت میں کل مال کا 2/3 حصہ ملتا ہے،
ٹھیک ہے،
ٹھیک ہے نا، اور بقیہ مال دیگر ورثہ میں تقسیم ہوتا ہے،
ٹھیک ہے، جزاک اللہ جی۔ ایک اور ویڈیو سوال سلسلے میں شامل کرتے ہیں، سنائیے۔
میرا مفتی صاحب سے یہ سوال ہے، اگر حقوق اللہ باقی ہو تو اس وقت وصیت کرنا کتنا ضروری ہے؟
جی، وصیت سے متعلق کا سوال ہے.
دیکھیے، حقوق اللہ باقی ہوں تو پھر جیسے مثال کے طور پہ نماز، روزے، یا اس پر حج فرض تھا اور نہ کر سکا، تو اس طرح کے حقوق اللہ اس پر باقی ہوں تو اس پر تو واجب ہے، ضروری ہے کہ وہ وصیت کرے.
ٹھیک ہے.
اور اس کی وصیت سے ہی جو ہے،
یعنی ان حقوق کے پورا کرنے کی وصیت کرے.
تو اگر کسی پر حقوق اللہ نہ ہو، عام حالت میں وصیت کرنا مستحب ہوتا ہے.
ٹھیک ہے.
ٹھیک ہے نا. لیکن جب کسی پر حقوق اللہ ہو اس طرح کے، تو پھر اس پر واجب ہوتا ہے کہ وہ وصیت کر جائے. حج نہیں کیا، حج بدل کی کر جائے.
ٹھیک ہے.
یا نماز روزے کے فدیے کی کر جائے. اس طرح کے حقوق اللہ باقیوں تو وہ کرنا ضروری ہوتا ہے.
ٹھیک ہے. جزاک اللہ. جی، ایک آڈیو سوال سلسلے میں شامل کرتے ہیں، سنائیے.
میرا نام محمد تنویر ہے، ہند کے شہر جبل پور سے بولو. میرا سوال یہ تھا، اگر گھر میں چار بہنیں، تو چاروں بہنوں میں سے جو حصہ کیا جاتا ہے یعنی والدین کا، تو ان میں سے دونوں کو، چاروں کو دیا جائے گا کہ اس میں دو بھائی بھی ہیں، تو ان میں کیسا بٹوارا کیا جائے گا؟
وہی تفصیل انہوں نے پوچھی. دیکھیں، جتنی بھی بہنیں ہیں سب کو ملے گا، چار ہوں، دو ہوں، کتنی بھی ہوں، چاہے ان کی شادی ہوئی ہو یا نہ ہوئی ہو، حصہ سب کو ملے گا.
ٹھیک ہے.
اگر چار بھائی اور دو بہنیں ہیں تو، اور اس کے علاوہ کوئی وارث نہ ہو، اس میں وہی تفصیل ہے، بار بار یہ قید ہمیں لگانی پڑے گی کہ کسی شخص کا انتقال ہوا، اس کے انتقال کے وقت اس کے ورثہ میں صرف دو بیٹے اور چار بیٹیاں تھیں.
ٹھیک ہے.
باقی اس کے والدین، دادا دادی کے انتقال پہلے ہو چکا ہے.
ٹھیک ہے.
تو دو بیٹے اور چار بیٹیاں ہوں تو کل مال کے آٹھ حصے ہوں گے.
ٹھیک ہے.
ہر بیٹے کو دو دو حصے ملتے ہیں.
صحیح.
بیٹی کو ایک ایک حصہ ملتا ہے.
ٹھیک ہے.
یعنی بیٹے کو دو شمار کریں گے، دو حصے ان کے شمار کریں گے، تو دو بیٹے ہیں تو چار حصے ان کے ہو گئے.
ٹھیک ہے.
چار بیٹیاں ہیں، ایک ایک حصہ ان کا، تو اس طرح آٹھ حصے ہو جائیں گے، اور دو دو حصے بیٹے کو، ایک ایک حصہ بیٹی کو ملے گا.
ٹھیک ہے. جی، ایک اور کال سنائیے.
پوچھنا ہے کہ میری امی کا مکان ہے، بھائی میرا ایک فوت ہو گیا ہے، تین بھائی اور بھی زندہ ہیں، اس کی وراثت جو ہے، اب جو فوت ہو گیا ہے بھائی، اس کے بیٹے کو ملے گی؟
دیکھیں، اب انہوں نے یہ تفصیل بیان نہیں کی کہ ان کے بھائی کا انتقال ان کی والدہ سے پہلے ہوا ہے یا بعد ہوا.
ٹھیک ہے. اور اس وقت والد صاحب بھی تھے کہ نہیں؟
جی. تو اولاً دیکھیں گے، یہ جگہ انہوں نے کہا امی کا مکان ہے، چلو ہم اس پہ ہی تصور کر لیتے ہیں کہ
امی
کا ہی
ملکیت مالک تھی،
وہ مالک تھی. تو اگر امی مالک تھی اور بھائی کا انتقال امی سے پہلے ہو گیا، تو اس بھائی کا حصہ نہیں.
ٹھیک ہے.
جب اس بھائی کا نہیں، تو اس کے بیٹے کا بھی حصہ
نہیں ہوگا.
اور اگر اس بھائی کا انتقال امی کے بعد ہوا ہے، تو اس کا جو حصہ بنتا ہے اس کی اولاد کو جائے گا.
ٹھیک ہے.
ٹھیک ہے نا. لیکن اگر یہ
اس کا حصہ ہی جائے گا،
اس کا حصہ.
ٹھیک ہے.
یعنی اگر بھائی وہ زندہ ہوتا تو اس کو جو حصہ ملتا، اب وہ اس کی اولاد سے تقسیم ہو جائے گا. ٹھیک ہے نا. تو اگر یہ جگہ تھی والد صاحب کی،
صحیح،
والد صاحب کے انتقال کے بعد والدہ کے نام کر دی، تو یہ کہلائے گی والد صاحب کی. اور والد صاحب کے بعد بھائی کا انتقال ہوا، تو پھر تو حصہ ہوگا. اور اگر کسی کا انتقال والدین سے پہلے ہو جائے، تو پھر والدین کی جائیداد میں اس کا حصہ نہیں ہوتا.
جی، ایک ویڈیو سوال سنائیے.
مفتی صاحب، آپ سے سوال ہے، کوئی وصیت کرنے کے بعد وصیت میں تبدیلی کر سکتے ہیں؟ آپ وضاحت فرما دیجیے.
دیکھیں، وصیت کرنے والا اپنی وصیت سے رجوع کر سکتا ہے، تبدیلی کیا بالکل ختم بھی کر سکتا ہے، بھائی میں جو وصیت کی ہے میں اس کو ختم کرتا ہوں. تو لہذا، کیونکہ وصیت کا نفاذ ہوتا ہے مرنے کے بعد، انتقال کے بعد، تو اپنی زندگی میں چاہے اس سے رجوع کرے، تبدیلی بھی کر سکتا ہے شرعی طریقے کے مطابق.
ٹھیک ہے. جب ماں کی حق مہر کی رقم سے خریدی ہوئی زمین سے بیٹا یا بیٹیاں وراثت کی حقدار ہیں نہیں، یعنی ماں کو حق مہر ملا اور انہوں نے زمین خریدی.
دیکھیں، جس طرح والد کی جائیداد میں بیٹے بیٹی کو حصہ ملتا ہے، تو اسی طرح والدہ کی جائیداد میں والدہ کے انتقال کے بعد ان بیٹے بیٹی کو حصہ ملے گا.
ٹھیک ہے. جی، ایک ویڈیو سوال سنائیے گا.
میرا مفتی صاحب سے یہ سوال ہے، اللہ تعالیٰ نے وصیت کے حوالے سے قرآن پاک میں کیا حکم فرمایا؟
دیکھیں،
اس پر باقاعدہ سلسلہ ہو چکا ہے، قرآن پاک میں اس پر حکم آیا ہے. اب جہاں یہ وراثت کا بیان ہوا ہے جس آیت مبارکہ میں، تو تفصیلا وہاں یہ بھی بیان ہوا ہے کہ وراثت جو ہوگی وہ میت پر جو قرض ہو، جو اس نے وصیت کی ہو، وہ نکالنے کے بعد.
ٹھیک ہے.
اور وصیت بھی ایسی غیر مدور کا لفظ آیا ہے کہ اس میں کسی کو نقصان نہ پہنچایا ہو،
یعنی ورثہ وغیرہ کو نقصان نہ ہو.
جی، ورثہ کو نقصان نہ پہنچایا ہو. تو اس طرح قرآن میں بھی حکم آیا، اسی طرح احادیث میں بھی اس کا حکم آیا ہے، اور پھر اس میں تفصیل ہے کہ کب وصیت کرنا مستحب ہوتی ہے، کب واجب ہوتی ہے، پچھلے سلسلوں میں تفصیل بیان کر چکے ہیں.
ٹھیک ہے، جزاک اللہ. جی ایک کال چلائیے گا.
مسئلہ یہ ہے کہ میری پھپھو نے آج سے 15 سال پہلے میرے والد صاحب کے نام اپنی مرضی سے جائیداد نام لگوا دی تھی، اور آج کچھ مسئلے کی وجہ سے واپس وہ مانگ رہے ہیں، اور میرے دادا ابو یعنی میرے والد کے والد صاحب حیات ہیں، تو کیا ہم پر فرض ہے کہ ہم کو ان کو وہ زمین واپس دیں؟
دیکھیں اس میں تفصیل ہے کہ اگر پھپھو نے نام کر دی تھی، نام کرنے سے مراد اگر شرعی قبضہ بھی دے دیا تھا والد صاحب کو تو وہ تو والد صاحب کی ہو گئی
شرعی قبضہ. ٹھیک ہے،
یعنی صرف کاغذات میں نام کرنا قبضہ نہیں کہلاتا، شرعی طور پہ ہینڈ اوور کر دیو.
ٹھیک ہے،
اگر ان کی ذاتی جگہ تھی پھپھو کی اور انہوں نے اپنے بھائی کو دے دی،
ٹھیک ہے،
اور شرعی قبضہ بھی دے دیا مکمل طور پر اپنی حیات میں، تو اس صورت میں وہ ان کی ہو گئی، اب وہ واپسی نہیں لے سکتی.
صحیح.
اور اگر صرف نام کروایا تھا لیکن قبضہ نہیں دیا تھا تو اس صورت میں وہ واپسی لے سکتی ہیں. تو لہٰذا بہتر صورت یہ ہے، جو بھی صورتحال ہے یہ دارالافتاء فون کر کے یا رابطہ کر کے معلومات کر لیں، تو انشاءاللہ ان کی صورتحال کے مطابق ہیں جواب دیا جائے.
ٹھیک ہے، جزاک اللہ. میٹھے میٹھے اسلام بھائیو، آج کا سلسلہ آپ نے ملاحظہ فرمایا، وراثت سے متعلق آپ کی کالز، آپ کے سوالات ہم نے شامل کیے، کچھ بنیادی اصول بھی مفتی صاحب نے بیان فرمائے. بہت سارے سوالات ہیں جو وراثت سے متعلق ذہنوں میں آتے ہیں، بہنیں اگر خود ہی اپنے بھائیوں کے نام لگا دیں تو کیا حکم ہوگا، جس بچے کو آگ کر دیا اس کے والدین نے کیا اس کو بھی وراثت ملے گی، اگر پیٹ میں بچہ ہے والد کا انتقال ہو جاتا ہے پیدائش کے بعد کیا اس کو بھی وراثت ملے گی، بہت ساری ایسی چیزیں ہیں کہ جو ہم پوچھتے ہیں، ان کے سوالات جاننا چاہتے ہیں، ان کے جوابات کا علم حاصل کرنا چاہتے ہیں. تو انشاءاللہ آئندہ سلسلوں میں ہم ان چیزوں کو بھی بیان کریں گے، اور آپ کے جو سوالات ہمارے پاس ابھی آ چکے ہیں جن کو اب سلسلے میں شامل نہیں کر سکے، ان کو بھی ہم اپنے سلسلے کا حصہ بنانے کی کوشش کریں گے. آپ اس سلسلے کو جو آئندہ ہفتوں میں ہوگا اس کو بھی دیکھنے کی کوشش کیجیے. اور آپ نے سنا ہوگا کہ کس انداز سے مفتی صاحب فرما رہے ہیں کہ اس کا 8واں حصہ، اس کا 4تھا حصہ، اس کا 2را حصہ، تو کتنی یہ مشکل چیز ہے کہ ہم اس کا خود فیصلہ نہیں کر سکتے. تو جو بھی اس حوالے سے شرعی رہنمائی حاصل کرنا چاہے تو ان کو چاہیے کہ مفتیان کرام سے ہی رابطہ کریں، اور ان کے بتائے ہوئے طریقے کے مطابق ہی عمل کرنے کی کوشش کریں. اللہ تعالیٰ ہم سب کو عمل کرنے کی توفیق عطا فرمائے. آمین بجاہ النبی الامین، صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم.
گزارے کیسے زندگی، آؤ علماء سے پوچھ لیں.